الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله أعداهم عاد الله من يوم هذا إلى لقاء الله. أما بعد فقد قال الله في كتاب حكيم بسم الله الرحمن الرحيم إن تصبك حسنة تصبهم وإن تصبك مصيبة يقولوا قد أخذنا أمرنا من قبل ويتولوا وهم فرحون. درود پڑھتا ہے اللهم صل على محمد وآل محمد. یہ سلسلہ جو سورة توبہ کا شروع ہوا ہے اس میں نے جو آیت پڑھنے کا شرف حاصل کرا وہ 50ویں آیت سورة توبہ کی. اس کا ترجمہ یہ ہے کہ جب کوئی آرائش حاصل ہوتی ہے تو ان کو بری لگتی ہے اور جب کوئی مصیبت پڑتی ہے تو وہ خوش ہوتے ہیں اور کہتے ہیں کہ ہم نے اپنا کام پہلے ہی درست کر لیا تھا. وہ خوشیاں مناتے لوٹ جاتے ہیں. یہ سلسلہ منافقین کے بارے میں چل رہا ہے. وہ منافقین جو رسول اللہ کے ساتھ رہتے تھے لیکن دل سے رسول اللہ کے ساتھ نہ تھے بلکہ دشمنی کیا کرتے تھے. قرآن اس کو اعلان کر کے بتا رہا ہے کہ پیغمبر جب تم کو کوئی آرائش حاصل ہوتی ہے تم کو بری لگتی ہے. منافق کی عادت یہ ہوتی ہے کہ مومن کا دشمن ہوتا ہے اندر سے, اور جب کوئی تمہیں مصیبت پڑتی تو خوش ہو جاتے ہیں اور کہتے ہیں کہ ہم نے اپنا کام پہلے ہی درست کر لیا تھا. وہ خوشیاں مناتے ہوئے لوٹ جاتے ہیں. منافق آدمی ورلڈی ہوتا ہے, وہ دنیا کے کاموں میں ہوشیاری کی کوشش کرتا ہے. کہتا ہم نے اپنا ابھی بھی آج کل منافق کو ابھی دیکھیں گے سیف اور سیکیور بیٹھے رہتے ہیں ہمیشہ پروٹیکٹڈ. وہ اپنے پری پلاننگ لے کے چلتے ہیں اور ان کو جو بھی دکھتا ہے ظاہری دکھتا ہے, باطنی کچھ نہیں دکھتا ہے. تو کہتے ہیں کہ ہم نے اپنا کام پہلے درست کر لیا تھا. خوشیاں مناتے ہوئے لوٹ جاتے ہیں. آج بھی اسلام کی اگر آپ حالت دیکھیں جو کہ اسلام کے رستے پر جو چل رہے ہیں لوگ اور جن کے جو دشمن ہیں آپ نظر اٹھا کے دیکھیں, دشمنان اسلام ہمیشہ آرگنائزڈ اور لگتا ہے کہ بڑے سکسیزفل اور بڑے پلاننگ سے چلتے ہیں, اور دشمنان اسلام کو کبھی بھی مومنوں کی خوشی پسند نہ آئے گی. جہاں مومنوں کی ترقی ہوئی دشمنان اسلام جہاں بھی دنیا میں تکلیف میں آ جائیں گے. یہ آج بھی ہم ہوتا ہوا دیکھ رہے ہیں. تو 51ویں آیت میں اللہ نے منافقین کو جواب دیا ہے, قل لن یصیبنا الا ما کتب اللہ لنا وہو مولانا وعلی اللہ فلیتوکل المؤمنون. اللہ نے منافقوں کو جواب دیا ہے کہ کہہ دو کہ ہمیں کوئی مصیبت نہیں پڑتی مگر وہ جو خدا نے لکھ دی ہے اور وہی ہمارا مولا ہے, اور مومنوں کو خدا پر ہی بھروسہ کرنا چاہیے. اگر یہ فلسفی منافقوں کو سمجھ میں آ جاتی تو منافق نہیں ہوتے. قل لن یصیبنا الا ما کتب اللہ, جتنی مصیبت ہے خدا لکھ کے رکھتا ہے مومنی کے لیے, لکھ کے رکھتا ہے. منافق کے لیے یہ دنیا حق ہے, اس کو یہ دکھتی ہے بس, اور سوچتا کہ یہیں پر رہنا یہیں جینا اور یہاں اگر خوشی ہے تو خوشی ہے, یہاں غم ہے تو ہم مشکل میں. مومن کے لیے آخرت ہے. یہ منافق کو سمجھ میں نہیں آتا. ابھی اور آیتوں میں بات کھل کے سامنے آئے گی, بات کھل کے سامنے آئے گی. تو اللہ نے کہا, اللہ نے باطن دکھایا, قل لن یصیبنا الا ما کتب لنا, خدا مشکلیں لکھ کے رکھتا ہے, خدا مشکلیں لکھ کے رکھتا ہے. پانچ امام کی حدیث ہے, اللهم صل على محمد وآل محمد, کہ جتنا مومن کا درجہ بڑھتا جائے گا ایمان کا اور دین کا اتنی اس پر مصیبتیں آئیں گی, اتنی مصیبتیں آئیں گی اس میں. یہ بات منافق کو تھوڑی سمجھ میں آئے گی, اس کو تو یہاں کی سکسیس سمجھ میں آتی ہے. دوسری حدیث ہے پانچ امام سے منقول کہ مومن کو اللہ اتنا آزماتا ہے کہ اس کو لگتا ہے کہ وہ جس سے سیکریفائزنگ بلیڈنگ اینیمل نہیں ہوتا ہے, قربانی کا جانور جس طرح بلیڈ کرتا ہے اس طرح مومن بلیڈ کرتا ہے. کبھی بلیڈ کرتا دیکھا مومن کو آپ نے؟ قلب میں بلیٹ کرتا رہا ہے. جو صبر جو دیکھ کرتا نا مومن, اور یہ ایزا جو ہوتی نا اس کو اس میں بلیٹ کرتا ہو, یہ جو بلیٹ خون دیتا ہے اس کا, اللہ اس طرح سے مومن کو آزماتا ہے. چھٹے امام کی حدیث ضرورت پڑھ رہے ہیں, کہ جب بھی آسمان سے کوئی نعمت آتی تو اللہ کہتا ہے اس نعمت کو منافق کی طرف اور کافر کی طرف موڑ دو, اور جو کوئی مصیبت آتی کہتے کوئی اس کو مومن کی طرف موڑ دو. ایک اور حدیث ہے معصوم سے کہ کوئی 40 دن نہیں ہوتے مگر مومن پہ ایک مصیبت آتی ہے. پانچویں امام سے منقول ہے صلی اللہ محمد و آل محمد کہ بدن کی جو تکلیف آتی ہے اور اس سے جو تکلیف میں آپ مصیبت میں رہتے ہو, ابھی اپنے مصیبت کی آیت پڑھی نا, منافق کو سمجھ بھی نہیں آتی ہو, کہا کہ جنت میں خاص درجہ ہے جو صرف بدن کی مصیبتوں کے لیے, جب دوسرے لوگ اس درجے کو دیکھیں تو کہیں گے کہ کاش ہم کو قینچیوں سے کاٹ دیا گیا ہوتا تاکہ اس درجے تک ہم بھی جاتے. چھٹے امام سے حدیث ہے کہ سب سے زیادہ جو تکلیف ہوئی پیغمبران کو ہوئی, اس کے بعد ان کے ولیوں کو ہوئی, اور سب سے زیادہ سب پیغمبروں جو سب سے زیادہ تکلیف ہوئی ہمارے رسول اکرم کو ہوئی. تو یہ فلسفی ہے, یہی فرق ہوتا ہے ایک مومن کی سوچ میں منافق کی سوچ میں, ایک دم ایسٹ اور ویسٹ کا فرق ہے. منافق کی اور مومن کی سوچ اپوزٹ ہوتی ہے. ایک درود پڑھ دیں, فلا تو جب کا بھی اموال ہی و انفسیم انما یرید اللہ لیہذبہم بہا فی الحیات الدنیا و تحزق انفسیم و ہم کافرون. اس کا ترجمہ پڑھ دیتا ہوں میں آپ کو, کہ تم کو ان کے مال اور اولاد تعجب میں نہ ڈالیں. خدا انما یرید اللہ, خدا نے بس ارادہ کر لیا, وہ انما یرید اللہ پن آیت حدیث میں پڑھتے نا کہ بس خدا نے ارادہ کر لیا کہ اہل بیت ہم تم سے ہر طرح کا رزق ہٹائیں, اسی انداز میں یہ آیت نازل ہوئی ہے انما یرید اللہ یعذبہم بہا فی الحیات الدنیا و تزق انفسہم و ہم کافرون. بڑی خطرناک آیات ہے, ترجمہ پہلے پڑھ دیتا ہوں پھر سے. تم کو ان کے مال اولاد تعجب میں نہ ڈالیں, بس خدا نے یہ ارادہ کر لیا ہے کہ اس سے ان کو اس دنیا میں عذاب دے, اور جو مرے تو کافر کے کافر مرے. اس کا بیک گراؤنڈ یہ ہے کہ رسول اللہ کے ٹائم منافقین کافی پیسے والے ہوا کرتے تھے مال اور اولاد میں, تو مومن لوگ کہتے تھے رسول اللہ کہ ہم غریب ہیں یا امیر ہیں, مسئلہ کیا ہے؟ اللہ نے جواب دیا, اللہ ہر چیز کا جواب دیتا, پہلے بھی جواب دیا تھا منافق کو, 85 آیات میں کا جواب 51 میں لیا. مومنوں نے پوچھا اللہ سے رسول سے تو اللہ نے پھر جواب دیا. فلا توجب کا, تعجب نہ کر لینا تم اس بات پہ, فلا توجب کا, تعجب نہ کر لینا. ایک درود پڑھ دیں, اللهم صل على محمد وآل محمد. ایک درود پڑھ دیں, اللهم صل على محمد وآل محمد. فلا توجب کا اموالهم ولا اولادهم انما يريد الله ليذهب بها فی الحیات الدنیا و تزق انفسهم و ہم کافرون. اب یہ مسئلہ یہ ہوتا ہے کہ عذاب کیسے آتا ہے اموالہم اور اولادہم سے. مال اور اولاد جب دنیا میں آدمی کا دل لگتا ہے تو مال اور اولاد اس کے لیے بن جاتا ہے جیل, جیل خانہ, اس کے دل پہ سیل لگ جاتی ہے, اس کی پوری زندگی اس کا پورا قلب مال اور اولاد میں گھومتا رہتا ہے, مال کے لیے. اس کی تفسیر میں یہ بیان کیا گیا کہ ایک جو ریشم کا کیڑا ہوتا ہے, جب ریشم کا کیڑا ریشم نکالتا ہے تو اس میں ہی کھل کے مر جاتا ہے, لپٹ کے مر جاتا ہے. یہی حالت ایک منافق کی ہوتی ہے جو ہمیشہ مال اور اولاد کے چکروں میں پڑا رہتا ہے, और उसको अल्लाह की याद नहीं आती। इन्नमा युरीदुल्लाह, अल्लाह ने चाहता है कि इससे उसको अजाब दे जाए। इन्नमा युरीदुल्लाह बिहा फिल हयात दुनिया, ताकि और वो मरे तो काफिर का काफिर मरे। तो कोई जब ये कहे कि मैं मुसलमान हूँ और जब वो आके बैठे और अल्लाह का जिक्र न करे और 24 घंटे माल और दुनिया की बात करते रहे, तो आपको हमको होशियार हो जाना चाहिए। अगर वो ख़ास तौर से वो होशियार हो जाए अगर वो बेनमाजी है और अगर यही बातें कर रहा है, तो आपको होशियार हो जाना चाहिए कि आपको भी वो इन चक्करों में नहीं फंसा दे। ये आयत, ये बात मैं और क्लियर करता हूँ दूसरी आयत से, दुरूद पढ़ते हैं वह यहलफून बिल्लाही इन्नहुम लमिनकुम वमा हुम मिनकुम वलाकिन्नहुम कौमन यफरकून। बात क्लियर हो जाएगी। ये लोग खुदा की कस्में खाते हैं कि ये तुम में से हैं, हालांकि ये तुम में से नहीं है बल्कि ये डरपोक लोग हैं। ये मुनाफिक जब भी बैठेगा खुदा की कस्में खाएगा हम तुम में से हैं, हम आपके भाई हैं। अल्लाह कहता है ये तुम में से नहीं है बल्कि ये डरपोक लोग हैं। किस चीज से डरते हैं लोग? दुनिया से डरते हैं। मासूम की हदीस क्या है? मासूम की हदीस ये है कि सारी बीमारियों की जड़, सारे गुनाहों की जड़ लव ऑफ द वर्ल्ड है, दुनिया परस्ती। तो जो मुनाफिक होता है वो डरता है इसलिए कि जो उसने दुनिया बनाई अपनी माल और औलाद की, कहीं वो जाया ना हो जाए, और इसीलिए वो डरता रहता है। उसको वही पसंद आता है और वो हर बात में डरता रहता है कि कहीं उसकी दुनिया नहीं निकल जाए। बस यही फर्क है मोमिन मुनाफिक में। दुरूद पढ़ दें, एक दुरूद और पढ़ते हैं। वमा मनाहुम अन तुकबुल मिनहुम नफ़खातुहुम इल्ला अन्नहुम कफ़रू बिल्लाहि व रसूलिही वला यत्तून सलाता इल्ला वहुम कुसाला वला यन्फ़क़ून इल्ला वहुम कारिहून कारिहून। एक दुरूद पढ़ दिया। अब इस बात को अल्लाह ने और खुल के समझाया है कि ये जो माल खर्च करते हैं वो हरगिज कबूल न किया जाएगा, क्योंकि उन्होंने खुदा और उसके रसूल से कुफ्र किया है। और वो जो नमाज को आते हैं तो सुस्त और काहिल होकर, और खर्च करते हैं तो नाखुशी से। एक दुरूद पढ़ दें। अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व आलि मुहम्मद। मुनाफिक का मसला अल्लाह ने आगे और बताया है कि मुनाफिक जो माल खर्च करता है वो कबूल नहीं किया जाता है, क्योंकि वो अंदर से वो दुनिया परस्त होता है, दिखाता है कि मैं अल्लाह और रसूल पर ईमान रखता हूँ, लेकिन उसका जो ईमान होता है दुनिया होती है। हालांकि सब करेगा वो, नमाज ही पढ़ेगा, कुरान की आयत बता रही, नमाज ही पढ़ेगा वो, नमाज पढ़ेगा, माल भी खर्च करेगा, मुसलमानों में बैठेगा भी, लेकिन अल्लाह कह रहा है उसके दिल में अल्लाह रसूल का कफरू बिल्लाह व रसूली, कफरू कुफ्र करता है वो अल्लाह से और रसूल से। और उसकी क्या दो निशानियां बताई हैं? वला यत्तून सलाता इल्ला वहुम कुसाला, वो नमाज को आता है मगर सुस्ती के साथ। वला यन्फकूना इल्ला वहुम कारिहून, कराहत से खर्च करता है, ना खुशी से खर्च करता है। तो है तो मुसलमान, नमाज ही पढ़ रहा है, ज़कात भी दे रहा है तो मुसलमान, नमाज ही पढ़ रहा है, ज़कात भी दे रहा है। बड़ी खतरनाक आयत है भाई। लेकिन अल्लाह क्या कह रहा है? अल्लाह कह रहा है कि ये इसके दिल में अल्लाह रसूल का ईमान नहीं है। उसकी दो निशानियां बताई हैं। दो निशानियां क्या बताई हैं? जब नमाज पढ़ता है तो सुस्ती से पढ़ता है, इल्ला वहुम कुसाला, सुस्ती से नमाज पढ़ता है, और जब खर्च करता है तो ना खुशी से खर्च करता है। अब ये चीज़ें ऐसी हैं कि जब ये चीज़ें इंसान देखे तो पहले खुद में चीज़ें तलाश करे, पहले खुद भी नहीं करे इंसान, खुद खुद पी नहीं करे कि क्या ये प्रॉब्लम मुझमें तो नहीं है। ये पहले अपने आप को इंसान चेक करे, क्योंकि शैतान खुद पसंदी की तरफ माइल करता है इंसान को। अगर हम नमाज में सुस्ती कर रहे हैं तो हमको अपने ऊपर सवाल करना चाहिए कि क्या क्या तेरी नमाज की सुस्ती किस बात की गवाह है। या अगर किसी जगह डोनेशन होने जाना है, आपको डोनेशन में जाना और आप डर रहे हैं जाने में, अरे काम मुसीबत में फंसा दिया, पैसे देना पड़ेंगे, खर्च करता तो ना खुशी से, कराहत से खर्च करता है। अगर खर्च आप ना खुशी से कर रहे हो, नमाज में सुस्ती आ गई है, तो अब ये चेक पॉइंट्स हैं अपने कि हमको अपनी इसलाह करना चाहिए। मतलब दूसरों को आप मुनाफिक नहीं देखते लगे, पहले खुद को देखे भाई। पहला तो शैतान यही बैठा हुआ ना, खुद पसंदी इंसान की बड़ी खतरनाक होती है। उज्ब तो जब भी नमाज सुस्ती आई, आयत याद कर लें कि अरे ये आयत में अल्लाह ने कहा था कि अगर मैंने सुस्ती से नमाज पढ़ी तो ये करेक्टर मुनाफिक का है। या मैं डर गया, अगर बाद बाद में डर गया, अभी पढ़ी ना आयत कि ये खुदा की कसम कहा था कि तुम में से नहीं बल्कि डरपोक लोग हैं। दुनिया परिस्थिति में आप डर गए, अगर दुनिया परिस्थिति में डरे, नमाज पढ़ने में सुस्ती आ रही है, पैसा देने में आपको तकलीफ हो रही है, तो आप समझ लें क्या मुनाफिक है। ये कुरान की आयतों से मतलब, इसका मतलब है कि आपका दुनिया में ईमान, अल्लाह में ईमान बहुत ही कम है, या है ही नहीं। क्या है ये तो अल्लाह ही बताएगा कि हमारा ईमान क्या है। वो ही अपने दिलों की हालत को जानने वाला है, हमको खुद भी नहीं मालूम है। हमको डरते रहना चाहिए कि हम जिस दिन हमारी वफात हो तो अल्लाह ये कहेगा तुम मोमिन हो भाई, अल्लाह कहेगा तुम मोमिन हो। एक दुरूद पढ़ रहा अभी जो आयत पढ़ने वालों में, ये बहुत ही खास आयत है और रजब के महीने के लिए बहुत ही खास आयत है। वलव अन्नहुम रजू मा आताहुम अल्लाह व रसूलु व कालू हसबुनल्लाह सय्युतिनल्लाह मिन फदलिही व रसूलिही इन्ना इलल्लाहि रागिबून, अगर वो इस बात पर राजी रहते जो कुछ खुदा ने उसके रसूल ने दिया था, और कहते कि खुदा हमको काफ़ी है और खुदा उसके रसूल हमको अपने फर्ज से फिर दे देंगे, और हमको खुदा की ही लो है, अल्लाह ही चाहता था। मोमिन से अल्लाह क्या चाहता है? ये चीज़ें चाहता है। अब इस आयत पर आप गौर कर लें, वलव अन्नहुम रजू मा आताहुम अल्लाह व रसूल, अगर उस पर राजी होते जो खुदा उसके रसूल ने दिया था। रजी अल्लाह अन्हो, मोमिन की निशानी क्या है? वो खुदा से राजी और खुदा से राजी, यही है ना। तो पहली स्टेप याद नहीं कि मोमिन पहले राजी हो जाए अल्लाह से, बाद में इंशाल्लाह आयत पढ़ेंगे जिसमें खुदा राजी होगा। पहली स्टेज क्या ईमान की? कि आप अल्लाह से राजी हो कि नहीं हो। वलव अन्नहुम रजू मा आताहुम अल्लाह व रसूल, अगर उससे राजी होते जो खुदा उसके रसूल ने दिया था, क्या हमारी जिंदगी में राजी हैं जो खुदा रसूल ने हमको दिया कि हम कंप्लेनिंग मूड में बैठे रहे? ये सवाल हमसे पूछा जाएगा, क्या हम राजी हैं? अगर हम वाकई कुरान वाले हैं तो अभी अपने आयतें पढ़ी थी कि जो मुसीबत पड़ती है वो किताबें लिखी हैं, जो भी पढ़े, जो भी नेमत, जो भी मुसीबत हो या मशक्कत हो, वो सब अल्लाह की नेमत है, तो हम राजी हैं। वलव अन्नुम रजू मा आता मुल्ला व रसूल वो कालू हसबुनल्लाह, और क्या कहें कि हमारे लिए खुदा काफी है। वो कालू हसबुनल्लाह, मोमिन की निशानी क्या है? एक तो राजी होता, फिर क्या कहता है? वो कालू हसबुनल्लाह, खुदा हमको काफी है। कुछ भी मुसीबत पड़ रही है, लेकिन मोमिन के लिए क्या, मोमिन क्या चाहता है? खुदा चाहता है। वो कालू हसबुनल्लाह सय्युतिन अल्लाह मिन फदली व रसूलु, खुदा रसूल अपने फजल हमको फिर दे देंगे। इन्ना इलल्लाहि रागिबून, हमको खुदा ही की लो है। तो ये है फिलॉसफी ऑफ बिलीवर, कि इस दुनिया में राजी रहे, जो अल्लाह रसूल ने दिया है खुदा ही की, उसके लिए खुदा काफी है, फिर वो ये उम्मीद करे कि खुदा सा रसूल फिर दे देंगे अपने फजल से, वो फजल खत्म ना होने वाला, और उसकी चाहत सिर्फ खुदा है। इन्ना इलल्लाहि रागिबून की तरफ है वो, कि हमको खुदा की तरफ ही जाना, हम रागिब खुदा की तरफ। एक दुरूद पढ़ दें।
अल्लाहुम्मा सल्ली अला मुहम्मदिन आले मोहम्मद।
तो ये रग़बत जो है, ये रग़बत की जो चाहत है, अल्लाह ये चाहता है मोमिन से। जब अल्लाह की तरफ रग़बत होगी तो ये तकालीफ, कुछ तकालीफ ना दिखेंगी मोमिन को। वो फिर दुनिया परस्त नहीं होगा, खुदा परस्त होगा वो, क्योंकि उसकी रग़बत खुदा की तरफ है। एक दुरूद पढ़ दें,
मोहम्मद
मोहम्मद। इसके अंदर थोड़ी बातों की तवज्जो दिलाना चाहता हूँ कि इसमें अल्लाह सुब्हानहू ने कहा है कि उस पर राजी होता जो खुदा उसके रसूल ने दिया है। अल्लाह ने इसमें रसूल को शरीक करा देने में शरीक करा ना। फिर क्या कहा गया, से यूतीन अल्लाह मिन फदलिहि व रसूलु, और अल्लाह रसूल अपने फजल से हमको मुझे फिर दे देंगे। फिर कहा दोनों को, दोनों का जिक्र फिर हुआ, फिर हुआ ना जिक्र, फिर दे देंगे दोनों मिलके। अभी दिया है वो फिर दे देंगे दोनों मिलके, फिर शरीक करा देने में। तवज्जो चाहता हूं मैं आपको, दिया है दोनों ने फिर दोनों दे देंगे। तो रसूल शरीक करा अल्लाह ने देने के अंदर। 74वीं आयत जो आगे सूरह तौबा में आई इसी तरीके की आई है, वमा नखमु इल्ला अन अगनामुल्लाहु व रसूलहु मिन फदली। 74वीं आयत है कि उन्होंने ये भी क्या देखा है इन मोमिनों में, सिर्फ सिवाय इसके के खुदा उसके रसूल ने अपने फज़ल से उनको गनी कर दिया है। मुनाफिक जलते थे जब मुसलमान पैसे वाले हो रहे थे माने गनीमत लेके, तो जलते थे। तो अल्लाह ने कहा कि ये इन्होंने क्या, मुसलमानों से क्यों नाराज़ हैं, इसलिए कि खुदा उसके रसूल ने इनको दोनों ने मिलकर गनी कर दिया है इनको। तो फिर अल्लाह ने क्या कहा इस वक्त, फिर कि अल्लाह ने अकेले गनी नहीं करा था, रसूल ने गनी करा था। तो तीन बार आया है जहां अल्लाह ने दिया और रसूल को अल्लाह ने शामिल करा है। एक दुरूद पढ़ दें, अबू हनीफा छठे इमाम के साथ खाना खा रहे थे दस्तरखान पे। जब खाना खत्म हुआ तो छठे इमाम ने इरशाद फरमाया कि ये खुदा का और उसके रसूल का अतिया था। तो अबू हनीफा ने कहा कि ये तो खुदा का दिया रिस्क है, आप उसमें रसूल को शरीक कर रहे हैं। तो इमाम ने दोनों आयतें पढ़ के सुनाई, दोनों आयतें पढ़ के सुनाई। जब आयतें दोनों पढ़ के सुनाई सूरह तौबा की दोनों आयतें, तो अबू हनीफा ने कहा कि इस तरीके से हमने कभी कुरान पढ़ा ही नहीं ना सुना। तो इमाम ने फिर आयत पढ़ के सुनाए, अम अला कुलूबिन अख़फ़ालहा, क्या इनके दिलों पर कुफ्र लग गए हैं। अगर अहले बैत को छोड़ोगे तो दिलों पर कुफ्र लगा देगा अल्लाह, क्या आपको कुरान की हिदायत ना होगी। जब जिस तरह से जो हर बात में शिर्क का दावा करते ना, ये शिर्क है वो शिर्क है ये शिर्क है, तो इन तीन आयत के बारे में क्या रहा है, क्या शिर्क हो रहा है, क्या ये क्या अल्लाह ने अपने साथ शामिल करा है देने के अंदर। साफ मानू ये आयतें, इसका मतलब ये है कि अल्लाह ने जो दिया है रसूल की दुआओं का असर है, रसूल की रहमत का असर है। जब रसूल की रहमत आती है तो ऊपर से नेमत आती है। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद। अबू हनीफा ने खाने को तो देखा था कि ये खाना जो है इसके अंदर आपने कैसे कह दिया कि ये इस पर ये अतिया अल्लाह और रसूल का है। खाने को पे तो शक कर रहा है अबू हनीफा, उसको इस्लाम के बारे में उसकी क्या राय है। फिर इस्लाम तो खाने से बड़ा है ना, खाना तो जानवर भी खाते हैं काफिर भी खाता है। इस्लाम किसका दिया है, किसका दिया हुआ है इस्लाम, क्या सिर्फ अल्लाह का दिया हुआ इस्लाम है, क्या रसूल का भी दिया हुआ इस्लाम है, कैसे रसूल का दिया हुआ इस्लाम है, क्या आले मोहम्मद का दिया हुआ इस्लाम है, किसका दिया हुआ इस्लाम है। इसीलिए मुसलमानों कोई भी फिरका होगा वो जरूर कहेगा कि नमाज के अंदर जब तक आले मोहम्मद तो दुरूद नहीं होगी नमाज कबूल ना होगी। इसीलिए मोहम्मद, इसीलिए क्योंकि हर एक को मालूम है कि इस्लाम को पहुंचाना रसूल का काम था, इस्लाम को बचाना आले मोहम्मद का काम था। एक दुरूद पढ़ दें, अब सवाल आगे आगे चलता है। आयत को वापस मैं मोड़ता हूँ कि अल्लाह रसूल हमको फिर दे देंगे, سیوتن اللہ من فضلہ و رسولہ، اللہ اور رسول اس کو ہم کو پھر دے دیں گے. یہ پھر کب تک رہے گا؟ یہ پھر کب تک چلے گا؟ یہ فضل کب تک چلے گا؟ دعائے کمیل میں مولا متقیہ نے سمجھایا کہ یہ پھر کب تک چلے گا. اللہم صلی اللہ محمد و آل محمد. مولا متقیہ سمجھاتے ہیں کہ اگر پروردگار میں اس پہ صبر بھی کر لوں گا اگر تو مجھے عذاب دے تو میں اس پہ کیسے صبر کروں گا کہ میری اور تیری جدائی ہو جائے. ولو انہم رضوا ما آتاهم اللہ ورسولہ، اگر اس پہ راضی رہتے جو خدا نے اس کے رسول نے دیا ہے. مولا سمجھا رہے ہیں کہ اگر ہمیں اس پہ راضی بھی ہو جاؤں، کیا اگر میں دوزخ میں ہوں، پھر بھی میں سیتن اللہ من فضلہ ورسولہ، اس وقت بھی امید رہی ہے اللہ کی رحمت سے اور اس کے رسول کی رحمت سے کہ ہم کو پھر نعمت ملنے والی ہے. اتنی امید ہونا چاہیے کہ ہم کو پھر نعمت ملنے والی ہے. اور مولا کیا سمجھاتے ہیں کہ اے اللہ اگر میں اس عذاب سے صبر بھی کر لوں تو میں تیری جدائی کو کیسے برداشت کروں گا. انا الی اللہ راغبون کی جو فلسفی ہے کہ ہم کو خدا کی ہی خواہش ہے، خدا ہی کی چاہت ہے. مولا سمجھاتے ہیں کہ ایک مومن کا قلب میں اللہ رہتا ہے، اس کے قلب میں دنیا نہیں رہتی ہے. تو اگر وہ دوزخ میں رہا تو اس کو یہ تکلیف کم ہے کہ وہ آگ میں زیادہ تکلیف ہے کہ خدا سے جدا ہو گیا ہے؟ تکلیف اس کی یہ ہے کہ خدا سے جدا ہو گیا ہے، کیونکہ مومن کی پرواز عرش تک ہے. اگر وہ دوزخ میں بھی ہے تو وہ چاہے گا یہ تکلیف تو کم ہے، وہ تکلیف زیادہ ہے کہ خدا سے جدا ہی ہے اس کی، کیونکہ اس کے دل میں اللہ رہتا ہے. حالانکہ اس کے گناہ وجہ سے وہ دوزخ میں قید ہے، لیکن اس کے دل میں اللہ رہتا ہے. تو مولا کیا فرماتے ہیں کہ میں وہاں بھی چیخوں گا اور مجھے امید رہے گی تیری رحمت کی. وہ جو رحمت کی جو امید رہے گی وہ کہاں تک جاتی ہے؟ رحمت کی امید انا اللہ راغبون کہاں تک جاتا ہے؟ تو پھر دعا کو مولا فرماتے ہیں کہ میں اللہ سبحانہ وتعالیٰ مجھے وہ درجہ دے جو کہ تیرے عرش کے نزدیک ترین ہو، تو تیرے اولیوں کے ساتھ ہو. اتنی امید. سیوتین اللہ من فضلی و رسولی، خدا اور رسول اپنے فضل ہم کو اور دے دیں گے. تو فضل کی اتنی امید ہے، اتنی امید ہے کہ اولیاؤں کے ساتھ رہنے کا شوق ہے. ایک درود پڑھ دیں،
اللهم صل على محمد وآل محمد.
ان سلفیوں نے حضرت ہجر کی قبر کو کھود کے یہ اعلان کر دیا کہ یہ منافق ہیں، کیونکہ انہوں نے برے کام کیے. انہوں نے یہ برا کام کرا جس کو کہ ہر مسلمان ایکسیپٹ کرتا ہے کہ کسی کی قبر کو کھودنا اسلامی شرع کے باہر ہے، بلکہ انسانیت کی باہر ہے. انہوں نے اس قبر کو کھود کے بتایا، اس کی بے حرمتی کر کے بتایا کہ منافق ہیں. یعمرو بالمنکری، برے کام کرنے کو کہتے ہیں. ہر انسان مانتا ہے کہ یہ جو انہوں نے کام کرا تھا برا کرا تھا، برا کام کرا نا، کھلے عام برا کام کرا. ابھی تو اور بھی برا کام کر رہے ہیں لوگ. کیا کیا کر رہے ہیں آپ کو ٹی وی پہ معلوم ہے، آرگنس نکالے کھا رہے ہیں. تو یہ منافق کی نشانی ہے. منافق کے اوصافوں میں سے کھلا اوصاف ہے کہ برے کام کرنے کو کہتا ہے اور اچھی باتوں سے منع کرتا ہے. اچھی باتوں سے منع، اہل بیت کی تعریف جو جس کو قرآن نے کری اس کو کرنے سے منع کرتا ہے. پھر خرچ کرنے سے ہاتھ بند کر کے رکھتا ہے. وہی پھر بعد خرچ دیتے ہیں تو خرچ کرتے ہیں تو ناخوشی کے ساتھ. پھر اللہ نے وہی بات پھر نازل کری، یقبضو ایدیہم، ہاتھ بند کر رکھتا ہے منافق. پھر کیا کہا کہ جب پھر وہ اس نے اللہ کو بلا دیا، اس نے اللہ کو بلا دیا. آپ میں نے ابھی آپ سے عرض کیا نا کہ کوئی مسلمان بیٹھا ہو اس کو یاد ہے خدا نہ ہو، یاد ہے خدا نہ ہو اور اس کے ہاتھ بندھے ہیں، ڈونیشن نام پہ بھاگ جائے گا کہ ڈونیشن رہا ہو آپ کو دکھے گا نہیں، دنیا پرست رہے گا اور اللہ کی یاد اس کو نہیں رہے گی. معصوم کی حدیث ہے کہ اللہ کی یاد کیا ہوتی ہے، ذکر اللہ کیا ہوتا ہے؟ ذکر اللہ یہ ہوتا ہے کہ صرف تسبیح پڑھنا ذکر اللہ نہیں ہے، ذکر اللہ یہ ہے کہ خدا کی اطاعت کرنا. منافق خدا کی اطاعت نہیں کرتا ہے. تو اللہ نے کیا کہا کہ پہلے اس نے بلایا تو پھر میں نے اسے بلا دیا. نسول اللہ فنسی ہوں, اس نے خدا کو بھلا دیا, میں نے اس کو بھلا دیا. جیسے خدا کہتا ہے نا تم مجھے یاد کرو میں تمہیں یاد کرتا رہوں گا, اسی طرح اللہ نے کہا اس نے مجھے بھلا دیا میں نے بھی اس کو بھلا دیا. یہ تو گیو اینڈ ٹیک ریلیشن شپ ہے اللہ کی. آپ ایسا کرو گے ویسے رزلٹ آنے والا ہے. آپ کو اپنے دل سے پوچھنا کہ میں نے خدا کو یاد کرا کہ بھلایا؟ اگر میں نے خدا کو یاد کرا تو خدا نے میں آپ کو یاد کرا ہے. آپ نے خدا کی اطاعت کری ہے تو خدا آپ سے راضی ہے, آپ نے خدا کی اطاعت نہ کری ہے آپ سے خدا نہیں راضی ہے. تو بیسک سمپل ہے, آپ اپنا دین خود چیک کر سکتے. ایک درود پڑھ دیں, اللہم صلی علی محمد و آل محمد. آپ اپنا دین خود چیک کر سکتے ہیں. وعد اللہ منافقین والمنافقات والکفار نار جہنم خالدین فیہا ہی حسبہم ولعنہم اللہ ولہم عذاب مقیم. خدا نے منافق عورتوں مردوں منافق عورتوں کفار سے دوزخ کی آگ کا وعدہ کرا ہے, وہی اس کے لائق ہیں. ہی حسبہم, آگے بات اللہ بڑھاتا جا رہا ہے, ہی حسبہم یہ اسی کے لائق ہیں. اور خدا نے ان پر لعنت کی ہے اور ان کے لیے ہمیشہ کا عذاب تیار ہے. قرآن جو پڑھنے والے ہیں جب وہ اس آیت کو پڑھیں گے تو دیکھیں گے یہ عجیب طرح کی آیت ہے کہ اتنی بار اللہ تعالیٰ نے ان کو لتاڑا ہے. خالدین فیہا ہی حسبہم ولعنہم اللہ ولہم عذاب مقیم, ہمیشہ عذاب تیار ہے. اس میں پہلا نام لیا اللہ نے منافق مرد کا, پھر لیا منافق عورت کا, پھر کفار کا نام لیا ہے. کیونکہ سب سے خطرناک منافق مرد ہوتا ہے, کیونکہ وہ گھر کا امام ہوتا ہے. وہ اگر منافق ہے تو گھر کو منافق بنائے گا, اس کے بعد کفار کا نام بناتا ہے. وہ منافق کی پہلی نشانی کیا ہے کہ برے کام کرنے کہتا ہے اور اچھے کاموں سے منع کرتا ہے. چھوٹی موٹی منافقت بھی اور بھی ہوتی ہیں. چھوٹی موٹی منافقت کیا ہوتی ہیں؟ برے کام کرنے کا انسان کہتا ہے, ایک دوسرے کی غیبت شروع کر کے بتانا چاہتا ہے کہ اب چلو برے کام کرنا شروع کر دو, تو یہ بھی ایک طرح کی منافقت ہے. تو اللہ تعالی ہم کو ان منافقت سے بچائے. ایک درود پڑھ دیں, صلی اللہ محمد و آل. والمومنین والمومنات بعدہم اولیاء بعد یامر بالمعروف و ینہی عن المنکر و یقیم الصلاۃ و یؤتی الزکاۃ و یطیع اللہ و رسولہ اولئک سیہم اللہ ان اللہ عزیز حکیم. درود پڑھ دیں, اللہم صلی علی محمد و آل محمد. مومن مرد اور مومن عورتیں ایک دوسرے کے اولیاء ہیں, دوست ہیں. اچھے کام کرنا کہتے ہیں, برے باتوں سے منع کرتے ہیں, نماز پڑھتے ہیں اور زکوٰۃ دیتے ہیں, وہ خدا اس کے رسول کی اطاعت کرتے ہیں. یہی وہ لوگ ہیں جن پہ خدا رحم فرمائے گا, اور خدا عزیز و حکیم ہے. تو مومن مرد کی نشانی یہ کہ امر بن معروف کرتا ہے. پہلا امر بن معروف کا آیا ذکر, پھر اس کے بعد نہی عن المنکر کا ذکر آیا. امر بن معروف کرتا ہے پھر نہی عن المنکر کرتا ہے. اس میں عجیب طرح سے آئے ہیں, نماز کا ذکر بعد میں ہے, زکوٰۃ کا ذکر بعد میں ہے, اطاعت کا ذکر بعد میں, پہلے امر بن معروف و نہی عن المنکر کا ذکر ہے. آج کے زمانے میں جب امام کا ظہور ہونے والا ہے انشاءاللہ چل, ہم کو امر بن معروف نہی عن المنکر میں آ جانا چاہیے. اس سوسائٹی کے اندر جبکہ منافقت اتنی پھیلی ہوئی ہے مٹیریلسٹک ورلڈ کی, اپنے اپنی آیتیں پڑھ لی ہیں, لو آف دا ورلڈ کی جو اتنی پھیلی ہوئی ہے لو آف ورلڈ, اس وقت ہم کو امر بن معروف نہی عن المنکر کرنا پڑے گا. امر بن معروف نہی عن المنکر کرنا پڑے گا. اور اگر کوئی منافقت کے ساتھ دنیا پرست ہے تو اس کا مقابلہ کرنا پڑے گا ہر لیول پہ. درود پڑھ دیں, اللهم صل على محمد وآل. تو اللہ نے اسی انداز میں آیت پڑھی ہے جس طریقے سے منافق کے لیے, وعد اللہ مومنین والمومنات جنات تجری من تحتها الانہار خالدین فیہا ومساکن طیبہ فی جنات عدن وہ رضوان من اللہ اکبر ذالک هو الفوز العظیم. خدا نے مومن مردوں اور مومن مرد عورتوں سے بہشتوں کا وعدہ کیا ہے جس میں وہ ہمیشہ رہیں گے, اور جنات عدن میں پاک مکانات کا وعدہ کیا ہے. وہ سب سے بڑھ کر تو خدا کی رضا مندی ہے, اور یہی سب سے بڑی کامیابی ہے. دو وعدے ہوئے ہیں, پہلے منافقین سے اللہ نے وعدہ کرا دوزخ کا, اس نے وعدہ کرا مومنین سے, اسی انداز میں کرا جس طرح اللہ تعالیٰ نے لتاڑا تھا उसी तरह से अल्लाह ताला ने इस आयत में मोमिनों को उसी तरह से इज्जत दी है कि हमेशा रहेंगे उसमें, और उसके बाद कहा कि पाकीज़ा मकान जो जन्नत अदन में उसमें रहेंगे। बात को और अल्लाह ने बढ़ाया है। जन्नत अदन क्या है? जन्नत तीन तरह की जन्नत है, उसमें जो सबसे खास जन्नत है वो जन्नत अदन है, जो कि तफसीर में है कि बीचों बीच में होगी जन्नत के, और वहाँ सब पैगंबर और शहदा रहेंगे। दुरूद पढ़ दें, दुरूद पढ़ दें सल्लल्लाहु अलैहि वसल्लम। और कहा कि सबसे बढ़ के तो अल्लाह की रजामंदी बेहतर है, सबसे जो बड़ी चीज़ रहेगी वहाँ खुदा की रजामंदी रहेगी, और यही बड़ी कामयाबी है। आपको याद होगा मैंने शुरू में जायतें पढ़ी थी, वो लव अन्नहुम रजू मा आतमुल्लाह, अगर उस पर राजी होते। पहले मोमिन राजी होता है जो अल्लाह देता है, फिर आखिरी में अल्लाह राजी होता है। वो रिजवानु मिनल्लाह अकबर, खुदा की रजामंदी तो सबसे बड़ी है। पहले पहली स्टेज होती है मोमिन के राजी होने की, फिर होती है अल्लाह के राजी होने की। जब आप अल्लाह की जमात में दाखिल होंगे तो वो रिजवानु मिनल्लाह अकबर, वो अकबर जब होगा जब आप अमर बिन माऊ से शुरू होंगे, फिर नहाय में मुनकर करेंगे, फिर आप सलात देंगे, फिर आप जक़ात देंगे, फिर आप अल्लाह रसूल की इताअत करेंगे। तो एक दुरूद पढ़ रहे हैं, अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद।